अब यहां से कौन सा हिस्सा पूरा हुआ? वो लोग जो नबी के साथ गए हुए थे, ऐसे ही है ना। देखिए, हमने अभी तक सूरह तौबा में उन सारे सहाबा के कहीं ना कहीं हालात पढ़ लिए कि जो साथ गए थे, जा रहे। और सूरह तौबा आपको बताया था ना कि 3 खुतबों में नाजिल हुई है, 1 स्टेप, 2nd स्टेप, 3rd स्टेप। अब इसके बाद अब वो खुतबा आप कह सकते हैं कि जो ग़ज़वा तबूक के बाद नाजिल हुआ। चले जाने वाले चले गए, लड़ाई हुई कोई नहीं, सिर्फ उन्होंने जाके अल्लाह के दफ्तरों में अपना नाम रजिस्टर करवा दिया कि अल्लाह हम इधर से अपना नाम नहीं कटवाएंगे। क्यों? इसलिए कि इधर से नाम कटा तो कहीं अल्लाह ताला के दफ्तरों से ना कट जाए। अब जब नबी सल्लम को इतनी शानदार फतह हुई, दिलों पे धाक बैठ गई ना, कोई तीर नहीं, कोई तलवार नहीं टूटा। इसको भी समझिए, देखिए कुछ जंगें ऐसी हैं कि मदीना के करीब ही हुई, सफ़र कोई नहीं था लेकिन चोटें पड़ गई। मिसाल है उहद, चंद मील दूर है, पैदल भी कुछ घंटों में पहुंच ही जाएगा इंसान। लेकिन तबूक के सफ़र में सफ़र तो हुआ लेकिन प्रैक्टिकल जंग नहीं हुई। कैसे भला? हज़रत इब्राहीम अलैहिस्सलाम को अल्लाह ताला ने क्या हुक्म दिया था कि अपने बेटे की गर्दन पे छुरी चला दो? एक जज्बाती धचका था ना। हज़रत इब्राहीम तैयार हो गए? हो गए। छुरी चली? नहीं चली। ये बताना चाह रही हूँ, बंदा जब तक अल्लाह से दूर भागता है ना, मैं नहीं, अभी नहीं, हाय नहीं, और शौक, अभी और ख्वाहिश है, तो अल्लाह कहता है पकड़ो, पकड़ते हो कि नहीं, आते हो कि नहीं, देते हो कि नहीं। अल्लाह उसके पीछे डंडा लेके भागता है, जिसको एक मिसाल देके कि अल्लाह उसके पीछे किसी को लगाते हैं, पकड़ो पकड़ो पकड़ो। जिस वक्त बंदा सरेंडर कर देता है ना, क्योंकि अल्लाह असलम तो ले रब्बिल आलमीन, तो अल्लाह फरिश्तों को कहता है जाओ बेटे की जगह दुम्बा ले आओ। तबूक वाले चले गए, सफ़र ही मुश्किल पड़ा ना, वहाँ जाके कुछ भी नहीं हुआ। अल्लाह के रस्तों के काम ऐसे ही होते हैं। वल्लाह ये सिर्फ लोगों के दिलों पे एक धाक बैठी हुई है कि आज के दौर में हम चंद लोग जो बहुत दीन का काम कर रहे हैं, कुछ भी नहीं कर रहे, उनको पता चल जाए ना इस काम में कितनी मौजें और कितना सुकून और खुशी है, तो सारे ही करने लगे। लेकिन अब हम उस गिरोह से मिलने वाले हैं कि जो उज़र के नाम पे, बहानों के नाम पे, सुस्तियों के नाम पे रह गए। जी, आयत नंबर 81। फरिहल मुखल्लफून बिमक़्अदिहिम खिलाफ रसूलिल्लाह, बहुत खुश हो गए पीछे रह जाने वाले अपने बैठ रहने पर। यहाँ कौमा लगा लीजिए, यानी नबी तो चले गए मैदान जंग में, पीछे रहने वाले बजाय इसके के आंसू बहाते, गम के मारे उनको कुछ होता, वो खुशियाँ मनाने लगे कि शुक्र है हम नहीं गए, हम नहीं बातों में आए, हम नहीं फंसे, जल्दी जान छूट गई हमारी, कोई बात नहीं, वापस आएंगे जब तो देखेंगे। और यकीन करें, या लिख लें ये जुमला, आगे बात आएगी, कि मुनाफिकों को 100% यकीन था कि अल्लाह के नबी सल्लम अब वापस नहीं आएंगे। हत्ता कि उन्होंने आपस में अंदर खाते गठजोड़ कर लिया था कि जो ही अल्लाह के नबी की वफात की खबर मिलेगी कि खैर से जी तबूक के सफर में सब शहीद हो गए हैं, खरकल के सामने कौन रुकेगा, तो हम अब्दुल्ला बिन उबई को अपना सरदार बना लेंगे। ये सब तैयारियां हो चुकी थी। लोग कहाँ एक्सपेक्ट करते हैं कि दीन के काम करने वाले भी बचेंगे। खैर, ये खुशियां मना रहे थे। वकारी हुई युजाहिदु बिअमवालिहिम व अनफुसिहिम फी सबीलिल्लाह, और उन्होंने नापसंद किया कि जिहाद करते अपनी जानों और अपने मालों के साथ अल्लाह की राह में। देखिए, नेकी के मौके से दूर रहने पर खुश होना है ना हमाकत की बात है। इसको आप इस तरह समझिए कि जैसे कोई कारोबारी शख्स हो, किसी दो लोगों की दुकानें हैं एक ही बाजार में, एक बंदा अपनी किसी सुस्ती की वजह से आज छुट्टी कर लेता है, दुकान नहीं खोलता, दूसरा बंदा उसको आके बताता है कि आज तो इतने ग्राहक आए कि खाने की भी फुर्सत नहीं मिली, तो जो बंद था दुकान रखता उसको क्या होना चाहिए? अफसोस, हाय हाय, मैं जाता तो मेरा भी काम धंधा चलता, इतने दिन से मंदा था, है? ये तो है कारोबारी जुबान। अब नेकियों की जुबान क्या है कि बंदा है मोमिन, नेकियों का हरीस होता है, वो नेकियां इसी तरह जमा करना चाहता है जैसे लोग माल इसबाब जमा करते हैं। कभी खुदा न खास्ता उससे नेकी का कोई मौका छूट जाए ना, तो वो रोता है। کیونکہ آگے رونے والوں کی باتیں آنے والی ہیں. لیکن یہ دل کے کھوٹے لوگ تھے کہ نیکی سے رکے بھی اور اس پہ خوشیاں منا رہے ہیں. ان کو احساس ہی نہیں کہ ہمارا آج کتنا بیگ لاس ہو گیا. خوشیاں منا رہے, اور یہ جو لفظ ہے نا خلاف رسول اللہ, پیچھے رہنا بھی اس سے مراد ہے اور نبی کی مخالفت بھی مراد ہے. یعنی نبی تو کس کوز میں نکلے, انہوں نے تو جان مال کی پرواہ نہ کی. ان کو بھی کمانا آتا تھا, ان کو بھی گھر سجانے آتے تھے, ان کو بھی اللہ نے بہت ہنر دیا تھا. لیکن نبی تو گئے اللہ کا دین پھیلانے, اور یہ پیچھے رہ کے خوشیاں مناتے ہیں. اور انہوں نے ناپسند کیا کہ اپنے مال اور اپنی جانیں اللہ کے راستے میں لگائیں. خوش کس بات پہ تھے کہ گرمی میں نکلنے سے بچ گئے. اللہ کہتے وقالو, اور دوسروں سے بھی کہنے لگے, لا تنفروا فی الحر, مت نکلو اس گرمی میں. یہ کون ہے بھائی, خود پیچھے رہنے والے. یہ ہے ہیومن سائیکالوجی. جب کسی کام سے خود پیچھے رہتا ہے تو اپنے گلڈ کو ختم کرنے کے لیے دوسروں کو بھی پیچھے دیکھنا چاہتا ہے. کیوں بلا؟ تاکہ ہمارا پیچھے رہنا کسی کو چبھے نہ. یہ ہے وہ پیئر پریشر جس کو ہم کئی دفعہ مختلف اینگل سے قرآن کے ناطے سے دیکھ چکے ہیں, کہ جب کوئی خود نیکی کرتا ہے تو دوسروں کو بھی اس نیکی کی دعوت دیتا ہے, اور خود نیکی سے رکتا ہے تو کبھی کہہ ہی نہیں سکتا, حالانکہ کہنا چاہیے. میں آپ کو چھوٹی سی مثال دیتی ہوں کہ کوئی نیکی کا موقع آتا ہے شہر میں, کچھ مثال ہے ویکینڈ پہ کوئی پروگرام ہو رہا ہے, مجھے پتہ چل جائے کہ اچھا اب میری خواہش ہے میں جاؤں, میں نہیں جا سکی, تو کیا مجھے آپ کو نہیں بتانا چاہیے؟ بتانا چاہیے نا کہ آپ فائدہ اٹھا لیں. لیکن بعض دفعہ نفس اتنا غالب آتا ہے کہ شیطان دل میں یہ ڈالتا ہے کہ جب تم جو نہیں جا رہے تو پھر دوسروں کو کس منہ سے کہو گے. اور سچی بات ہے, دیکھیے نیکی نیکی کو بلاتی ہے اور گناہ گناہ کو بلاتا ہے. جس طرح سے ایک لڑکی سے شادی ہوتی ہے نا کسی کے لڑکے کی, تو اس لڑکی کا پورا خاندان ہی پھر ان کا دوست بن جاتا ہے, لڑکی کے ساتھ پوری فیملی آ جاتی ہے. اسی طرح آپ ایک نیکی کریں گے نا تو دوسری نیکی آپ کو کرنی ہی پڑتی ہے, پھر ایک ہو جاتی ہے. نیکی آپ کے رستوں میں آتی ہیں ایسے پھولوں کی طرح, مشکل بھی لگے لیکن اینڈ آف دا ڈے آپ پرسکون ہوتے ہیں کہ آج یہ چار نیکیاں مجھ سے ہو گئیں. اور آپ ان میں سے کسی ایک نیکی سے منہ موڑے تو چار نیکیاں کیا پانچ نیکیاں آپ کے ہاتھ سے جاتی ہیں, یعنی آپ خود بھی وہ نیکی نہیں کر پاتے. تو ایسے لوگ منافقت کا ثبوت دیتے ہیں کہ وہ لاشعور ہوتے ہیں اپنے نفع نقصان سے, تو دوسروں کو کہتے ہیں مت اس گرمی میں نکلو, دیکھو ہم تو نہیں گئے اب تم کیوں جا رہے ہو. تو اللہ کہتے ہیں ان کو جواب دو, کل نار جہنم اشد حرا, اے نبی ان سے کہہ دیجئے کہ جہنم کی آگ تو اس سے کہیں زیادہ گرم ہے. لو کانوا یفقہون, کاش ان لوگوں کو فہم ہوتا. اس جملے کو آپ دل کی تختیوں پہ لکھ لیں. دین کے کام میں گرمی سردی تو ہوگی, چاہے آپ ناروے میں کیوں نہیں رہتے جہاں گرمی نہیں آتی. دین کے کام میں سختی گرمی آتی ہے, شوہروں سے جھگڑا ہو سکتا ہے, بچے تھوڑے سے پیچھے ہوں گے, کھانا تھوڑا لیٹ پکے گا, آپ تھکیں گے, لیکن نار جہنم اشد حرا, جہنم کی آگ اس سے کہیں زیادہ شدید ہے گرمی میں. جہنم کی آگ کتنی گرم ہے, روایات میں آتا ہے کہ ایک دن حضرت جبرائیل علیہ السلام نبی صلی اللہ علیہ وسلم کے پاس آئے تو آپ کے چہرے پہ غم کے اثرات تھے. پوچھا اللہ کے نبی نے کہ کیا ہوا, تو کہا کہ آج میں جنت اور جہنم دیکھ کر آیا ہوں. خلاصہ بتا رہی ہوں حدیث, آپ کو انشاءاللہ قیامت کا بیان اور قبر کا اور جہنم کا اس سیریز میں ڈیٹیل سے سنائیں گے, جو سننا چاہیں اس کی ریکارڈنگ سن لیں. خلاصہ کیا کہ اللہ تعالیٰ نے جہنم کی آگ کو گرم کرنے کا حکم دیا, 1000 سال جلائی گئی. فرشتوں نے آ کے بتایا کہ اللہ کے نبی جہنم بہت گرم ہو گئی. کتنی گرم ہے؟ سرخ ہو گئی, انگارے کی طرح تپ رہی ہے. اللہ تعالیٰ نے کہا کہ ابھی اور جلاؤ, ابھی یہ کم ہے. پھر 1000 سال اور جلی, فرشتے آئے کہا اللہ کے تعالیٰ اب تو وہ سفید ہو گئی ہے, دھواں ہی بھر گیا اس میں اسموکی, کہا اور جلاؤ. 1000 سال اور, 3000 سال جہنم جلی, اور فرشتوں نے آ کے کہا کہ اللہ اب تو جہنم اتنی سیاہ ہو گئی ہے کہ اس میں ہاتھ کو ہاتھ سجائی نہیں دیتا, کہ اس کی دیواروں نے ہی ایک دوسرے کو کھانا شروع کر دیا. جیسے آپ دیکھیں برتن میں کھانا ڈالتے ہیں نا تو کھانا پکتا ہے, اور خالی توا چولہے پہ رکھ دیں تو توا جلتا ہے, جہنم جل رہی ہے. یہاں تک روایت میں آتا ہے کہ ہر روز جہنم اپنا کھانا مانگتی ہے اور اللہ نے اس کو بھوکا رکھا ہوا ہے, اور میدان محشر میں جب اس کو لایا جائے گا تو وہ بھوکی ہوگی, اور وہ یوں چن چن کے جہنمیوں کو کھائے گی, اس کی گردن نکل آئے گی. اور اگر بغیر لگاموں کے اس کو ڈال دیا جائے میدان محشر میں تو نیکو بد سب کو کھا جائے. تدو من ادبرا و تولا کے لفظ آتے ہیں. اتنی گرم ہے جہنم, دنیا کی یہ آگ جو آج میرے اور آپ کے گھر میں جلتی ہے اس کا 69th حصہ, یعنی ٹوٹل 70 حصے کرے نا, ایک حصہ یہ دنیا کی آگ ہے جس کو یہاں تک آتا ہے روایتوں میں کہ ٹھنڈے پانیوں سے دھو کے بھیجا گیا ہے. اس لیے تم دنیا کی اس آگ سے فائدہ اٹھاتے ہو. اگر یہ اپنی اصل شکل میں آتی تو تم اس آگ سے فائدہ نہ لے پاتے. تو سوچئے جہنم کی آگ کتنی شدید ہوگی, اور اللہ وہاں پھر کن کو ڈالے گا اور ان کا حال کیا ہوگا. اللہ کے نبی نے فرمایا کہ سب سے کم درجے کا جہنمی, جس کو جہنم میں سب سے کم عذاب ہوگا نا, اس کا حال کیا ہوگا کہ اس کے پاؤں میں آگ کی دو جوتیاں پہنائی جائیں گی اور ان کی گرمی کی وجہ سے اس کا دماغ ہنڈیا کی طرح کھولے گا. اللہم لا تجعلنا منہم. یہ کھیل نہیں ہے, جہنم بڑی سخت چیز ہے, بڑی گرم ہے. تو کہا کہ تمہیں آج اللہ کے راستے کے کاموں کی مشکلات اتنی چبھتی ہیں تو اس جہنم کو سوچ لو. ہنسنے کو دل چاہے تو آیت 82 کو پڑھ لو کہ فل یضحکوا قلیلا ولیبکوا کثیرا. تو ان کو چاہیے کہ ہنسیں کم اور روئیں زیادہ. جزام بما کانوا یکسبون, بدلہ ہے اس کا جو کمائی انہوں نے کی ہے. یعنی ان کے کرتوت جو ہے نا, یا اللہ کی نظروں میں ان کا جو مقام ہے نا, اگر ان کو پتہ لگ جائے تو یہ ہنسنا بھول جائیں اور روتے ہی رہ جائیں. اتنی دنیا میں دل لگی اچھی نہیں. آج کون سا کلچر ہے, فن, گلیمر. بچے کیا بولتے ہیں, بور بور ہو رہے ہیں. اللہ تعالیٰ کیا سکھا رہے ہیں کہ مومن کے لیے دنیا قید خانہ ہے, کافر کے لیے بھاگ ہوگا. اس لیے اس جہنم کی آگ کو آج دنیا میں محسوس کیجیے. ایک روایت میں آتا ہے کہ اگر دوزخ کی آگ کی ایک چنگاری مشرق میں ہو تو اس کی حرارت مغرب تک پہنچ جائے. اور یہ جو روایت میں نے آپ کو سنائی ہے پہلے بھی, یہ آپ تفسیر ابن کثیر سے خود بھی پڑھ سکتے ہیں. اور دنیا کی آگ 70th حصہ, یہ بخاری اور مسلم کی روایت ہے. اللہ اکبر. پورے قرآن کی صرف وہ آیتیں جمع کر لیں نا جس میں جہنم کے عذاب ہے, تو بندہ کھانا نہیں کھا سکتا, کہیں زخموں کی دھون اور کہیں کچھ. اللہ کہتا ہے رو لو, جتنا رونا ہے رو لو. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ لوگوں رو لو, اور رونا نہ آئے تو زبردستی رو لو. جہنمی روئیں گے یہاں تک کہ ان کے رخساروں پر نہروں جیسے گھڑے پڑ جائیں گے. آخر آنسو ختم ہو جائیں گے, اب آنکھیں خون برسانے لگیں گی. ان کی آنکھوں سے اس قدر آنسو اور خون بہا ہوگا کہ اگر کوئی اس میں کشتیاں چلانی چاہے تو وہ چلا سکتا ہے. یہ ترمذی اور ابن ماجہ کی روایت ہے. حدیث میں آتا ہے کہ جہنمی جہنم میں روئیں گے اور خوب روتے ہی رہیں گے. آنسو ختم ہونے کے بعد پیپ نکلنا شروع ہو جائے گی. اس وقت دوزخ کے داروغے ان سے کہیں گے کہ بدبخت, رحم کی جگہ تو تم کبھی نہ روئے, اب یہاں کا رونا دھونا لا حاصل ہے. یعنی دنیا میں روتے تو تم پہ رحم ہو جانا تھا, آج کیا فائدہ. اب یہ اونچی آوازوں سے چلا چلا کر جنتیوں سے فریاد کریں گے کہ تم لوگ ہمارے ہو نا, رشتے کنبے والے نہیں ہو. سنو, ہم قبروں سے پیاسے اٹھے تھے, پھر میدان محشر میں بھی پیاسے ہی رہے, اور آج تک یہاں بھی پیاسے ہی ہیں. ہم پر رحم کرو, کچھ پانی ہمارے حلق میں چھو دو, یا وہ روزی جو اللہ نے تمہیں دی اس میں سے تھوڑا ہی ہمیں دے دو. 40 سال تک کتوں کی طرح چیختے رہیں گے. 40 سال کے بعد ان کو جواب ملے گا کہ تم یوں ہی دھتکارے ہوئے, بھوکے پیاسے ہی ان سڑیل اور اٹل سخت عذابوں میں پڑے رہو. یہ تمام بھلائیوں سے مایوس ہو جائیں گے. تفسیر ابن کثیر میں آپ خود بھی پڑھ سکتے. آج دنیا میں اللہ کے راستے میں بھوک پیاس نہیں سہتے نا, آگے 11th پارے میں آپ پڑھیں گے. تم کیسے کہہ سکتے ہو کہ تم نے نیکیاں کر لی, ابھی تو اللہ کے راستے میں تم چلے ہی نہیں, ابھی تو نہ پیاس سہی نہ دھوپ سہی, تو لہٰذا بھرے پیٹ سے دین کی خدمت نہیں ہوتی. اور آپ جیسے باشعور لوگ جو قرآن سے جڑے ہوئے ہیں, اگر یہ دین کے لیے تھوڑی بہت قربانیاں دینا اپنے لیے آنر نہیں سمجھیں گے تو باقی کون سمجھیں گے. تو جب موقع ملے اس کو لیں. कभी बच्चे बहुत हंसने के खुश होने के मूड में है ना, तो उनको समझाएं। अब ये भी नहीं मतलब कि नहीं हंसना क्योंकि हम मुसलमान हैं, पार्क में नहीं जा सकते बिकॉज यू आर मुस्लिम, हंस नहीं सकते यू आर मुस्लिम, ये भी कॉन्सेप्ट नहीं देना। लेकिन उनको जिंदगी का एक मकसद दें। अल्लाह के नबी की रिवायत का खुलासा है कि लोगों अगर तुम्हें पता चल जाए कि मरने के बाद लोगों के साथ कब्रों में क्या होता है, तो तुम जंगलों में निकल जाओ, तुम अपने बिस्तरों पे अपनी बीवियों से लज्जत लेना छोड़ दो और तुम हंसना छोड़ दो। रिवायत में आता है कि नबी सल्लम को कभी किसी ने खिल खिला के हंसते नहीं देखा, तबस्सुम फरमाते थे। और सिर्फ आपके ये साइड के दांत है ना, दो चार रिवायतें हैं कि जिसमें सहाबी ने ये तक नोट किया कि ये बात कहकर आप इतना मुस्कुराए कि आपकी दाढ़ों के दांत नजर आने लग गए, सिर्फ स्माइल देते थे। हमारे ठट्ठे कैसे कह कहे कहानियां, जिस बंदे को आखिरत नजर आती है वो कभी नहीं खुश रहता। मालिक के बारे में आप पढ़ेंगे कुरान में, जहन्नम के दारोगा, उसको कभी किसी ने हंसते हुए नहीं देखा क्योंकि जहन्नम के अंदर इतने अजाब दूसरों पे होते हुए देख रहा है। कभी घर में सिर्फ एक बीमार बंदा हो ना, अल्लाह ना करे किसी को मोजी मर्ज लग जाते हैं, तो सारा घर हंसना भूल जाता है। वो जो उसकी ज़िंदगी के आखिरी साल 6 महीने होते हैं, सारा घर एक मातम की तस्वीर बना दिखता है। कहाँ फिर उधर किसी को जल रहा है तो किसी को सांप दौड़ रहे हैं। घर पे सोचे ना, एक मुसीबत आए फिर दूसरी आ जाए फिर तीसरी आ जाए, फिर ये हो गया बच्चे को चोट लग गई या बीमार हो गया, बिजली नहीं है पानी नहीं, तो बंदा हंसना भूल जाता है। शादी वाले घर में आप गमी वाले घर में देखिए कोई हंसता दिखता, तो फिर जहन्नम जहाँ सारे अजाब इकट्ठे होंगे वहाँ क्या होगा। तो दुआ कीजिए कि हम अपनी कमाइयों को बेहतर कर लें। अब अल्लाह अपने नबी को वहां से मैसेज दे रहे हैं।
فرح المخلفون بمقعدهم خلاف رسول الله وكرهوا أن يجاهدوا بأموالهم وأنفسهم في سبيل الله وقالوا لا تنفروا في الحر قل نار جهنم أشد حرا لو كانوا يفقهون فليضحكوا قليلا وليبكوا كثيرا جزاء بما كانوا يكسبون